Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. कर्मचारी हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकालाई उच्च अदालत सुर्खेतको आदेश, न्यायको अनुभूति पाएको कर्मचारीको भनाई।
जाजरकोटमा बाढीले चार घर सहित सयौं रोपनी खेत बगायो, एकजनाको ज्यान गयो।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथि दफवार छलफल शुरू। स्वास्थ्य क्षेत्रलाई समावेश हुने गरी क्षेत्राधिकार तोक्न प्रमुख प्रतिपक्षी दल कंग्रेसको माग।
र भूटानमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा आज नेपालले भारतको सामना गर्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूल ढोकाहरूमा नागको तस्विर टाँसी पूजा अर्चना गरेर मनाइँदैछ। यसरी नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिनका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। सूर्योदयकालमा पञ्चमी तिथि र खस्टीले युक्त पञ्चमी नाग पूजा मनाउने गरिएको धार्मिक विश्वास रहेको छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासका साथ पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ। वैज्ञानिक रूपमा प्रकृतिका भएका विषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषि मुनिले नाग जातिको पूजा आजा गर्ने रीत बसालेको विश्वास छ।
उच्च अदालत सुर्खेतले कर्मचारीहरूलाई हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकालाई आदेश दिएको छ। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरि कुमार पोखरेल र न्यायाधीश नारायण प्रसाद श्रेष्ठको संयुक्त इजलासले कर्मचारीहरूलाई हाजिर गराउन आदेश दिएको हो। यो आदेशसँगै खगेन्द्र प्रसाद आचार्य, प्रेम बहादुर रावत, विष्णु प्याकुरेल र पुष्प केशर खनाल नगरपालिकामा हाजिर हुन पाउने भएका छन्। जिल्ला कर्मचारी व्यवस्थापन समितिले गत वैशाख 4 गते कर्मचारीहरूलाई वीरेन्द्रनगर नगरपालिकामा पठाएको थियो। वैशाख 5 गतेदेखि नै उनीहरूलाई नगरपालिकामा हाजिर हुन गए पनि नगरपालिकाले हाजिर हुन दिएको थिएन। नगरपालिकालाई हाजिर गराउन पटक पटक आग्रह गरे पनि हाजिर नगराएपछि खगेन्द्र प्रसाद आचार्यले गत असारको 28 गते उच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो। कर्मचारीहरूको तर्फबाट अधिवक्ता उत्तम आचार्यले बहस गर्नुभएको थियो भने नगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमालले बहस गर्नुभएको हो। कार्यकारी अधिकृतको तर्फबाट सरकारी वकिल डम्बर प्रसाद काफ्रे र जिल्ला समन्वय समितिको तर्फबाट समन्वय अधिकारी स्वयं दुर्गा प्रसाद चालिसाले बहस गर्नुभएको थियो। यता कर्मचारीहरूले भने आफूहरूले न्यायको अनुभूति गरेको बताएका छन्।
जाजरकोटको नलगाट नगरपालिका 2, 3 र 4 स्थित झुप्रा खोलामा आएको बाढीले चार घर सहित सयौं रोपनी खेत बगाएको छ। नगरपालिकाकै 3 करुवाको जंगलबाट आएको बाढी पहिरोसँगै खोलामा बाढी आई करोडौंको संरचनामा क्षति पुगेको हो। बाढीले स्थानीयका 4 घर, 5 घुम्ती पसल, 4 मिल 60 घट, 2 ट्रस ब्रिज सहित सयौं रोपनी खेत बगाएको हो। बाढीले नलगाट 3 गुवाराका जनक बहादुर चन्द, धनबहादुर रावल, वडा नम्बर 5 खिमलाल जैसी र वडा नम्बर 2 कौशी विष्टको घर बगाएको छ। बाढीले रावलको एउटा भैँसी र एउटा गोरु पनि बगाएको छ। यस्तै बाढीले नलगाट 3 र 4 जोड्ने गुवारामा रहेको ट्रस ब्रिज, वडा नम्बर 2 र 5 जोड्ने कालीमाटी स्थित ट्रस ब्रिज पनि बगाएको नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो। झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित 4 मिल बगाएको रावलले बताउनु भएको छ। खोलामा आएको बाढीले नलगाट 3 साङ्ट खेत, 2 र 4 कैनाखेत, सिस्नेरी खेत, बाघमारे खेत, साधनमुरा खेत, रानीखेत लगायत सयौं रोपनी खेत बगाएको उहाँको भनाई छ। बाढ़ीले नलगाडमा करोड़ौंको क्षति पुर्याएको नगर प्रमुख रावलको भनाई छ। खोलाले पुल बगाएपछि बारेकोट, कालीमा ठी बजार, दल्ली लगायतका स्थानमा तर्फको आवाजाउत पूर्ण रूपमा बन्द भएको स्थानीय हाँसीलाल पन्तले बताउनुभयो।
यस्तै जाजरकोटमा खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ। नलगाड नगरपालिका साथमा आएको खोलाले एकजनाको बगाउँदा एकजनाको ज्यान गएको हो। खोलामा आएको बाढ़ीले बगाएर 39 वर्षीय उमेश बहादुर साईको मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावतले जनाउनुभयो। यता रूकुम पश्चिमको मुसिकोट नगरपालिका 14 एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्। सिवान चौताराका 36 वर्षीय शंकर विष्टले 6 वर्षीय छोरा सुदर्शन र 20 वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपनिरीक्षक सुमित खड्गाले बताउनुभयो। मानसिक अवस्था ठिक नभएका कारण हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए। शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिता ऐन 2074 संशोधन गर्न माग गर्दै संशोधन नभई आन्दोलनमा उत्रने चेतावनी दिएको छ। अपराध संहिता ऐनमा चिकित्सकहरूले लापरवाहीले बिरामीको मृत्यु भएको पुष्टि भए 5 वर्ष कैद र हेलचक्राईबाट मृत्यु भएमा 3 वर्षसम्म कैद र 30,000 जरिवाना गर्न सक्ने व्यवस्था गरे पनि संघले यसको विरोध गरेको छ। संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले यो अव्यवस्थाले उपचारका क्रममा कुनै कारणले बिरामीको मृत्यु भएमा डाक्टरलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको भन्दै मान्य नहुने बताउनु भएको हो। लापरवाही भए नभएको विज्ञ समूहले छानबिन गर्नुपर्ने र फौजदारी नभई देवानी कानून अनुसार कारवाही गर्नुपर्ने संघले माग रहेको छ। यसैबीच हाम्रा साथी केशव ढकालले मानव अधिकार कर्मी एवं एनसेकका अध्यक्ष सुबोध राज प्याकुरेललाई मुलुकी अपराध संहिता ऐन 2074 संशोधन गर्न माग गर्दै संशोधन नभई आन्दोलनमा उत्रने चेताउने चिकित्सकहरूको आन्दोलन तपाईँले कसरी लिनुभएको छ भनी सोध्नु भएको छ।
बुझाइदिए हुन्छ, त्यस्तो डाक्टर हामीलाई चाहिँदैन। लापरवाही गर्न पाउनु पर्छ भन्ने पनि डाक्टर हुन्छ र लापरवाहीले ज्यान गयो भनेको तात्पर्य के हो? इमानसँग उपचार गर्दा गर्दै मर्यो भने त सजाय हुने होइन नि।
केसम्म तर्क आयो भने अहिलेसम्म डाक्टरहरूले यहाँले पनि सुनिसक्नु भएर म भगवान होइन, म एउटा डाक्टर हुँ, म अपराधी पनि होइन, इमान्दारीपूर्वक बिरामीको उपचार गर्न लाग्छु भनेर धेरै गर्ने चुनिएका नाम चिनिएका डाक्टरहरूको पनि फेसबुकहरू सामाजिक सञ्जालहरूमा
मलाई लज्जा बोध हुन्छ त्यस्तालाई डाक्टर भन्नु पर्दा। डाक्टर भनेको त फिलोसफीबाट सुरु हुन्छ नि होइन, पिएचडी र त्यो मेडिकल डाक्टर बराबर हुन्।
के तर्क आयो भने त्यहाँ यो व्यवस्थाले अहिलेसम्म चाहिँ हामीले बाँच्ने कम सम्भावना भएको बिरामीलाई पनि बाँचिहाल्छ कि भनेर आशले उसलाई बचाउन प्रयास गर्थ्यौँ। अब अलिकति गम्भीर प्रकृतिको बिरामी छ भने यसलाई हामी छोडिदिन्छौँ, डाक्टर छोडिदिन्छन् भन्ने खालको कुरा आइरहेछ।
यसले त के साबित हुन्छ भने यी डाक्टरहरू आफूलाई म निर्दयी यमराज हुँ भनिरहेका छन्। आफै उनीहरूकै बोलीले साबित गरिरहेको
छ। तपाईँ यो भन्दै हुनुहुन्छ जुन मुलुकी अपराध संहिता ऐन अन्तर्गत अहिलेसम्मको मुलुकी ऐनलाई विस्थापित गरेर आउँदैछ, चिकित्सा क्षेत्रमा जुन व्यवस्था गरिँदैछ यो ठिक छ?
बिल्कुल ठिक छ, यो अझ पुगेन। संसारभरिका सभ्य देशहरूमा यस्तै कानुन हुन्छ। लापरवाही भने के? यदि कुनै डाक्टरले इमानसँग आफूले जाने बुझे अनुसार कुनै बिमारीलाई उपचार गरिरहेको छ, गर्दा गर्दै पनि त्यो बिरामीको मृत्यु हुन्छ भने कसले भन्छ कि डाक्टर कुनै ईश्वर हो र मरेको मान्छेलाई जगाउँछ? त्यो मर्यो त मर्यो, गर्ने के? सवाल त लापरवाही मात्रै हो नि त शब्द। तर उनीहरू देवानीमा जान चाहन्छु भन्छ किन? त्यति कुरालाई ख्याल गर्नुहोस् न, देवानी भनेको जरिवाना तिर्छु भने मैले जेसुकै लापरवाही गरौँ 2-4 लाख रुपियाँ फालिदिन्छु मुक्ति भइहाल्छ नि।
अब त्यसो भए यहाँले भने जस्तो अझ पुगेन भनेर यहाँले भन्नुभयो, साँच्चीकै यो ऐन संशोधन भएन र नेपाल चिकित्सक संघले आह्वानै गर्यो हामी 1 गते बुझाउँछौँ, त्यसपछि माग पुरा भएन भने हामी सर्टिफिकेट र एप्रोन बुझाएर ऊ गर्छौँ सेवा दिन्नौँ भने त्यो परिस्थिति आयो भने त अप्ठ्यारै होला नि।
हेर्नुहोस् यो देश
के होला,
विश्व पुँजीवादमा सबभन्दा ठुलो रोग, सबभन्दा ठुलो ऐन्जेरु भनेको सिन्डिकेट हो। यी डाक्टरहरू सङ्घको नाममा, यातायात व्यवसायीहरू पनि सङ्घको नाममा, हरेक सङ्घको नाममा यहाँ सिन्डिकेट चालु गर्न खोजेका छन्। सिन्डिकेटको तर मारेर बसेका छन्। तपाईँलाई थाहा छ नेपालका डाक्टरहरू एउटा यस्तो प्राणी हुन् जसलाई सरुवा गरेको ठाउँमा जाँदैनन्, ज्यान जाला जाँदैनन्। अनि यो डाक्टरको व्यवहार कस्तो छ भने तपाईँ विदेश जानुभयो भने डाक्टरले के भन्छ भने तिमीले मलाई फिस तिरेका छौ, तिमी मेरो कस्टमर हो, तिमीले कुनै पनि बेला मलाई प्रश्न गर्ने अधिकार छ, फोनबाट गर, इमेलबाट गर, घरमा आएर गर, अस्पतालमा गर, जहाँ गर, त्यो हिन्दुस्तानमा समेत भन्छन्। त्यो हाम्रा डाक्टरहरू बिरामीले बोल्दा बोल्दै प्रेस्क्रिप्सन लेखिसक्छन्, उनले जे भने उनलाई प्रश्न गर्न पाइँदैन। र लोकतन्त्रको सार के हो थाहा छ? त्यसको प्रथम नाडी भनिन्छ त्यसलाई, प्रश्न गर्ने नागरिक हो। र डाक्टरले प्रश्न गर्ने बिरामीको प्रश्नै सुन्दैन, उसले के उपचार गरिरहेछ, मलाई के रोग लाग्यो भन्ने कुरो बिरामीलाई थाहै दिँदैन। एक झोला औषधि उसले लेखेको हुन्छ, दस ठाउँको चाहिने जाँच गर्न पठाएको हुन्छ, बिरामीले के चाहिँ थाहा पाएको हुँदैन भने मलाई यो जाँच किन आवश्यक पर्यो, मलाई यो औषधि किन आवश्यक पर्यो।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार कर्मी एवं इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा छिमेक सेरफेरसँगै अन्य खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्मचारी हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकालाई उच्च अदालत सुर्खेतको आदेश, न्यायको अनुभूति पाएको कर्मचारीहरूको भनाई, जाजरकोटमा बाढ़ीले चार घरसहित सयौं रोपनीको खेत बगायो, एकजनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल शुरू भएको छ। समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल शुरू गरिएको हो। छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसदहरूले विधेयकमा प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका छन्। नेपाली कंग्रेसका सांसद द्वय गगन थापा र दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका हुन्। पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका सांसद थापाले समग्र स्वास्थ्य क्षेत्रलाई समावेश हुने गरी आयोगको क्षेत्राधिकार तोक्नुपर्ने माग सरकारसँग गर्नुभयो। उहाँले विधेयकमा आयोगको क्षेत्राधिकारभित्र उच्च शिक्षा अन्तर्गतको स्वास्थ्य शिक्षा मात्रै समावेश गरिएको उल्लेख गर्दै त्यसमा सहमत हुन नसकेपछि आफूले संशोधन प्रस्ताव हाल्नु परेको स्पष्ट पार्नुभयो। कंग्रेसका अर्का सांसद बडुले आयोगमा सदस्य मनोनित गर्ने अधिकार अध्यक्षलाई दिन नहुने माग समेत गर्नुभयो। सदस्य मनोनित आयोगले निर्णय अनुसार हुने व्यवस्था गर्न आफूले विधेयकमा संशोधन दर्ता गराएको उहाँको भनाइएको छ। यता सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले भने राष्ट्रिय आवश्यकतालाई ध्यानमा ल्याइएको विधेयक भन्दै सरकारको बचाव समेत गरेका छन्। बैठकमा प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा व्यापक छलफल गरेर आवश्यक निर्णय लिन समिति समक्ष आग्रह गर्नु भएको छ। समितिको अर्को बैठक आउँदो आइतबार बिहान 8 बजेको लागि बोलाइएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओमा सरकारले पुनः सुशील गेवालीलाई नै नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले गेवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको हो। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले 2072 साल पुस 10 गते उहाँलाई सीईओ नियुक्त गरेको थियो। तर पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रको सरकारले 2073 पुस 27 गते गेवालीलाई पदबाट हटाएको थियो। अहिले केपी ओली नेतृत्वको सरकारले फेरि गेवालीलाई नै नियुक्त गरेको हो। पुननिर्माण प्राधिकरणको सीईओ नियुक्त गेवालीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै गेवाली अदालत जानुभएको थियो। सरकारले सीईओमा नियुक्त गरेसँगै उहाँ पुदा फिर्ता लिने तयारीमा हुनुहुन्छ।
वीरेन्द्रनगर नगरपालिकाले घर तथा जग्गाको भाडा बापत करमा वृद्धि गरेको छ। नगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष 8% बहाल कर वृद्धि गरेको हो। गत आर्थिक वर्षमा नगरपालिकाले घर र जग्गा भाडामा दिए बापत घर जग्गा धनीलाई 2% मात्रै कर लगाएको थियो। तर यस आर्थिक वर्षदेखि नगरपालिकाले 8% कर वृद्धि गरी 10% पुर्याएको छ। वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक ऐन 2075 अनुसार यस आर्थिक वर्षमा वार्षिक घरवाल कर वृद्धि गरी 10% पुर्याएको छ। गत आर्थिक वर्षमा गत असार 14 गतेको नगरसभाबाट आर्थिक ऐन स्वीकृत भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको हो। ऐन स्वीकृत भएसँगै अब नगरपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संघ संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, तहरा, जग्गा, पोखरी पुरै वा आंशिक तौरले भाडामा दिए बापत रकमको 10% दरले कर तिर्नुपर्ने नियम लागू भएको छ।
सुर्खेतको बराहताल गाउँपालिकालाई जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिने भएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले कुनाथरीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बराहताल गाउँपालिकालाई छुवाछुत मुक्त घोषणा गरिने बताउनु भएको छ। उहाँले आफ्नो कार्यकालमा गाउँपालिकालाई जातीय विभेद तथा छुवाछुत मुक्त घोषणा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अब योजना बनाएर नै छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने योजनामा आफूहरू रहेको बताउनु भएको छ। कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गीता कुमारी कोइरालाले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि संविधानमा भएको अव्यवस्था लागू गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐनले जातीय भेदभाव र छुवाछुतलाई अपराध मानेको बताउँदै यस्तो कसुर गर्नेलाई कानून सम्बद्ध कार्यवाही गर्नुपर्ने उल्लेख गर्नुभएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका अध्यक्ष रुद्रबहादुर कार्कीले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि सबैको साझा संकल्प जरूरी रहेको बताउनु भएको छ। यस्तै सचिव भीमबहादुर परियारले जातीय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी बराहताललाई नमूना गाउँपालिका बनाउन सुझाव समेत दिनुभएको छ। कार्यक्रममा वडा अध्यक्षहरू तथा मानव अधिकार पैरवी सञ्जालका सदस्य प्रहरी चौकीका प्रतिनिधि लगायतको पनि उपस्थिति रहेको थियो।
वीरेन्द्रनगर 10 रहेको नवजीवन बाल संरक्षण केन्द्रका बाल बालिकाहरूका लागि खाद्यान्न सहयोग गरिएको छ। सुर्खेत बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो 17 स्थापना दिवसको अवसरमा केन्द्रमा रहेका बाल बालिकाहरूलाई खाद्यान्न वितरण गरेको हो। सहकारी संस्थाका उपाध्यक्ष पूर्णबहादुर नेपालीले सड़कमा रहेका बाल बालिकाहरूलाई बिना शर्त यसरी संस्थागत रूपमा पालन पोषण गर्ने कार्य आफैमा चुनौतीपूर्ण रहेको हुँदा केन्द्रलाई सहकारीले सहयोग स्वरूप खाद्यान्न वितरण गरिएको बताउनुभयो। राज्यले गर्नुपर्ने कार्य कुनै व्यक्ति वा स्थानीयले गरेकोमा खुशी व्यक्त गर्दै उहाँले बाल बालिकाहरूको लागि भेदभाव रहित जनचेतना गराउनको लागि आवश्यक रहेको उल्लेख समेत गर्नुभएको छ। उहाँले समाजमा अरू पनि अनाथ र बेसहारा बाल बालिका रहेको भन्दै उनीहरूको संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सरफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। शिव मावि धुलियाबीटमा प्राविधिक सञ्चालनका लागि अमेरिकामा बस्दै आउनुभएका वीरेन्द्रनगर 11 खेमराज ढकालले आर्थिक सहयोग गर्नु भएको छ। ढकालले 1,01,105 रूपियाँ सहयोग गर्नु भएको हो। ढकालका बुवा श्री प्रसाद ढकाल सहित उहाँको परिवारले विद्यालयलाई चेक हस्तान्तरण गरेको हो। विद्यालयले आगामी आर्थिक वर्षबाट 18 महिने पशु विज्ञान विषयमा प्राविधिक शिक्षा सञ्चालन गर्दैछ। यस्तै विद्यालयले वातावरणीय दृष्टिकोणले स्मार्ट स्कूल निर्माणका लागि सरसफाई सम्मेलन गरेको छ। विद्यालयले महिनावारी स्वच्छता स्वच्छ चर्पी प्रयोग स्वस्थ खाना वातावरणीय सरसफाई साबुन पानीले हात धुने र स्वच्छ पिउने पानी विषयमा समूह बनाएर विद्यालयलाई स्मार्ट स्कूल बनाउने अभियान थालेको जनाएको छ। यस्तै विद्यालयले आर्थिक 74-75 को आर्थिक आय व्यय सार्वजनिक गरेको छ। विद्यालयले 1,40,27,000 बराबरको आय व्यय सार्वजनिक गरेको हो।
कैलाली जिल्ला अदालतले टिकापुर घटना मुद्दाका वादी र प्रतिवादी दुवै पक्षका साक्षी अदालतमा पेश गर्न आदेश जारी गरेको छ। घटनाको करिब 3 वर्षपछि भएको पहिलो पेशीमा जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले दुवै पक्षका साक्षी अदालतमा पेश गर्न आदेश जारी गरेको हो। अदालतले दुई वादी पक्षका साक्षी जिल्ला वकिलको कार्यालय मार्फत र प्रतिवादी पक्षका साक्षी निजहरू मार्फत नै अदालतमा उपस्थित गराउने आदेश जारी गरेको कैलाली जिल्ला अदालतका सृष्टिदार इन्द्र बहादुर कठायतले बताउनुभयो। थरुहट थारूवान आन्दोलनका क्रममा 2072 साल भदौ 7 गते टिकापुरमा हिंसात्मक झडप हुँदा 8 सुरक्षाकर्मी र 1 बालक सहित 9 ज्यान गएको थियो। सरकारले 58 विरूद्ध कर्तव्य ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको छ भने मुद्दा लागेका मध्ये 32 अझैसम्म फरार रहेका छन्। पक्राउ परेका 26 मध्ये 23 कैलाली कारागारमा, सांसद निर्वाचित रेशम चौधरीलाई काठमाडौँमा र 2 नाबालकलाई भने सुधारगृह पोखरामा राखिएको छ।
कञ्चनपुरको महाकाली नगरपालिका 10 जगबुडा नदीको बाढ़ीका कारण विस्थापित परेका परिवारहरू घर फिर्ता भएका छन्। नगरपालिकाका विभिन्न ठाउँका स्थानीय बासिन्दाहरू पानीको बहाव कम भएपछि घरतर्फ फिर्ता भएका हुन्। बाढीले पानी टोलमा पस्दा 30 परिवारका 184 जनाले घर छोडेर सुरक्षित स्थानमा गएका थिए। अपाङ्गता, गर्भवती, वृद्धवृद्ध र बालबालिकालाई स्थानीय विद्यालयमा राखिएको थियो। अन्य स्थानीय आफन्तको घरमा शरण लिन बाध्य भएका थिए। पानी पिर्ने क्रम कमी भएसँगै डुबान परेको बस्तीमा पानी घटेपछि स्थानीय बासिन्दा घर फिर्ता हुने क्रम चलेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रका जनक पन्तले बताउनुभयो।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। भूटानमा जारी दोस्रो संस्करणको साफ 15 वर्ष मुनिको महिला फुटबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्ने भएको छ। साफ च्याम्पियनशीप जित्ने लक्ष्यसहित भूटान पुगेको नेपालले सेमी फाइनलमा बलियो प्रतिद्वन्दी भारतसँग खेल्न लागेको हो। थिम्पू स्थित चाङली मिथाङ मैदानमा हुन् नेपाल र भारत बीचको खेल नेपाली समय अनुसार दिउँसो 2:45 शुरू हुने भएको छ। नेपाल र भारत मैदान प्रवेश गर्दा दुवै टोली फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्। रहेको नेपाल समूह उपविजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको हो भने भारत समूह एको विजेता बन्दै सेमी फाइनलमा पुगेको हो। यस्तै प्रतियोगिताको अर्को सेमी फाइनलमा समूह बीको विजेता बंगलादेशले समूह एको उपविजेता भूटानसँग खेल्ने भएको छ।
खेलकै अर्को प्रसंगमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्म सिलिङ शेर्पाले एसियन भ्रमणमा रहेको नेपाली टोलीले राम्रो प्रदर्शन गरेमा पुरस्कार दिने घोषणा गर्नुभएको छ। एसियाली खेलकुदमा सहभागी नेपाली 23 वर्ष मुनिको टीमले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा प्रत्येक खेलाडीलाई संघबाट पुरस्कार दिइने भएको छ। जापानसँग 3-0 भन्दा कम अन्तरमा हार बेहोरेमा $100 पाउने भएका छन्। यस्तै अर्को खेलमा भियतनामलाई हराएमा थप $150 हात पार्ने छन् भने पाकिस्तानलाई हराएमा थप $100 पुरस्कार प्रदान गरिने अध्यक्ष शेर्पाले बताउनुभयो। नेपाली खेलाडीको हौसला वृद्धि गर्ने उद्देश्यले पुरस्कारको घोषणा गरिएको अध्यक्ष शेर्पाको भनाइ छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्मचारी हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकालाई उच्च अदालत सुर्खेतको आदेश। न्यायको अनुभूति पाएको कर्मचारीको भनाई।
जाजरकोटमा बाढीले 4 घर सहित 100 रोपनीको खेत बगायो, 1 जनाको ज्यान गयो।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल शुरू। स्वास्थ्य क्षेत्रलाई समावेश हुने गरी क्षेत्र अधिकार तोक्न प्रमुख प्रतिपक्षी दल कंग्रेसको माग।
र भूटानमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा आज नेपालले चिर परिचित प्रतिद्वन्दी भारतको सामना गर्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौ। नमस्ते।